نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے دورہ قرآن 2017 کے ڈے 29 29ویں دن کا آغاز کریں گے اور آج کا ہمارا گول 27ویں پارہ ہے. اللہ تعالیٰ ہمیں اس کے ایک ایک لفظ سے فائدہ اٹھانے والا بنائے. پورے پارے کا تھیم ہے دوڑو, وقت کم ہے اور مقابلہ سخت ہے. اور ابھی تک ہم نے رمضان سے جو کچھ بھی فائدہ اٹھایا, مجھے ایسے لگتا ہے کہ اب اس 27ویں پارے میں اللہ تعالیٰ ہمیں اپنی سپیڈ کو تیز کرنے کا, نیکیوں کے مواقع جو ہمارے ہاتھ سے رہ بھی گئے ان کو لینے کا, اور جو کر رہے تھے ان کو اور آسان طریقے پہ کرنے کا حکم دیتا ہے. اللہ تعالیٰ سے یہ دعا کرتے ہوئے کہ اللہ ہمیں دوڑنے والا بنا دے, آئیے شروع کرتے ہیں. اور آج ایسے لگ رہا ہے کہ ہمیں بھی دوڑنا ہی پڑے گا, کیونکہ اس سپارے میں سورۃ الرحمن بھی آ رہی ہے, سورۃ واقعہ بھی آ رہی ہے, سورۃ حدید تو ہے ہی ہے, اور ساری قرآن خوبصورت ہے, لیکن حقیقت ہے کہ ہم اس کا حق ادا نہیں کر سکتے. تو آئیے آیتوں کے ساتھ ساتھ ہی باقی چیزوں کو لیں گے. اللہ تعالیٰ ہمارے لیے اس کو آسان کر دے. اعوذ باللہ من الشیطان الرجیم. قال فما خطبکم ایہا المرسلون قالوا انا ارسلنا الی قوم مجرمین. ابراہیم علیہ السلام نے کہا, اے اللہ کے بھیجے ہوو, کیا مہم درپیش ہے آپ کو؟ انہوں نے کہا, ہم ایک مجرم قوم یعنی قوم لوط کی طرف بھیجے گئے ہیں تاکہ اس پر پکی ہوئی مٹی کے پتھر برسا دیں جو آپ کے رب کے ہاں حد سے گزر جانے والوں کے لیے نشان زدہ ہے. پچھلے پارے میں ہم نے دیکھا کہ حضرت ابراہیم علیہ السلام کے پاس فرشتے آئے, انسانی روپ میں آئے, کہ حضرت ابراہیم علیہ السلام نہیں سمجھ سکے کہ یہ فرشتے ہیں, اسی لیے جلدی سے ان کے لیے کھانے پینے کا اہتمام کیا, جس سے یہ بات سمجھ آ گئی کہ نبیوں کو بھی جب تک اللہ سبحانہ تعالیٰ نہ بتائے غیب کا خبر نہیں ہوتی. اب یہاں ایک مہم کا ذکر ہے, اور مہم کیا ہوتی ہے؟ اچھی بھی ہوتی ہے اور بری بھی ہوتی ہے. پیچھے ہم نے پڑھا تھا ذوالقرنین کے قصے میں, یہاں حضرت لوط علیہ السلام کی قوم کی اب پکڑ کا وقت آ رہا ہے, جس سے کیا پتہ چلتا ہے کہ اللہ تعالیٰ کے ہاں دیر ہے اندھیر نہیں. اللہ سبحانہ تعالیٰ ہر کام اپنے وقت پہ کرتے ہیں. اور یہاں سے ایک اور چیز پتہ چلتا ہے کہ حد سے گزرنے والے ایک دن ضرور حدوں میں لائے جاتے ہیں. اگر وہ آرام سے نہیں آتے تو اللہ اپنے عذابوں کے ذریعے لے آتا ہے. اللہ تعالیٰ ہر معاملے میں ہمیں اسراف سے بچائے. فخرجنا من کان فیہا من المؤمنین. پھر ہم نے ان سب لوگوں کو نکال لیا جو اس بستی میں مومن تھے, اور وہاں ہم نے ایک گھر کے سوا مسلمانوں کا کوئی گھر نہ پایا. اس کے بعد ہم نے وہاں بس ایک نشانی ان لوگوں کے لیے چھوڑ دی جو دردناک عذاب سے ڈرتے ہوں. دعا کرتے ہیں کہ اللہ جب تو کسی بستی میں اپنے عذاب لانے کا فیصلہ کرے, وہاں کی پکڑ کا فیصلہ کرے, تو ہمیں وہاں سے نکال دے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی سکھائی ہوئی دعاؤں میں سے ایک بہت پیاری دعا بھی ہے کہ اللہم لا تقتلنا بغضبک ولا تہلکنا بعذابک وعافنا قبل ذلک. کہ اللہ نہ قتل کر ہمیں اپنے غضب کے ساتھ, نہ ہلاک کر اپنے غصے کے ساتھ, اور جب تو کسی بستی کو پکڑنے کا ارادہ کرے تو ہمیں وہاں سے عافیت دے دے. یہ دعا ہر ایک کی زبان پہ ہونی چاہیے. عربی میں نہیں آتی کوئی بات نہیں, اردو میں پڑھ لیجئے. لیکن ہر وقت جب ہم گناہوں کو ارد گرد آتا دیکھتے ہیں, کسی وقت اگر اللہ سبحانہ تعالیٰ کا غضب ٹوٹ پڑا تو پھر گیہوں کے ساتھ گھن بھی پستا ہے. اللہ تعالیٰ ہمیں اور ہماری نسلوں کو عذاب میں مرنے سے بچائیں. اللہ تعالیٰ ہمیں گر کر مرنے سے بچائے, ڈوب کے مرنے سے بچائے, تباہ و برباد ہونے سے بچائے. اللہ تعالیٰ ایمان والی موت دے اور ایسا وقت دے کہ جہاں ہم اپنے گناہوں کی توبہ کر سکیں. اور اب جب ہم دنیا سے جائیں تو ہمارے اوپر کسی کا کوئی ایک پینی ایک حق نہ ہو, اور ہمارے دل میں کسی کے لیے کوئی کدورت نہ ہو, اور ہم نے صاف ستھرے دل کو لے کر اللہ منت اللہ بقلب سلیم کی صورت میں اپنے مالک کے پاس پہنچ جائیں. پھر آگے حضرت موسیٰ کی تھوڑی سی بات, اور تمہارے لیے نشانی ہے موسیٰ علیہ السلام کے قصے میں, جب ہم نے انہیں ایک صریح سند کے ساتھ فرعون کے پاس بھیجا تو وہ اپنے بلبوتے پر اکڑ گیا اور بولا, یہ جادوگر ہے یا مجنو. آخر کار ہم نے اسے اور اس کے لشکروں کو پکڑا اور سب کو سمندر میں پھینک دیا, اور وہ ملامت زدہ ہو کر رہا. کیا پتہ چلا کہ وقت کا فرعون, جس کو اپنی خدائی تک کا دعویٰ تھا, جب اللہ کی پکڑ آئی تو وہ اللہ تعالیٰ کی پکڑ سے بچ نہ سکا, اور تمہارے لیے نشانی ہے آت میں، جبکہ ہم نے ان پر ایک ایسی بے خیر ہوا بھیج دی کہ جس چیز پر بھی وہ گزر گئی اسے بسیدہ کر کے رکھ دیا۔ اس سے کیا پتہ چلتا ہے کہ ہواؤں میں خیر بھی ہوتی ہے اور شر بھی ہوتا ہے۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے ایک روایت ہے کہ آپ نبی صلی اللہ علیہ وسلم جب ہوا چلتی ہوئی دیکھتے تو تھوڑا سے گھبرا جاتے تھے، یہاں تک کہ بارش شروع نہ ہو جاتی اور جو دعا آپ کی زبان پہ ہوتی ہے تیز ہواؤں پہ یا آندھی کے وقت میں، اس میں بھی یہ بات ہوتی ہے کہ اللہ اس ہوا کو خیر ولی کرنا، شر ولی نہ کرنا، کیونکہ آپ دیکھیے وہی چیز خیر ہوتی ہے، وہی رحمت بنتی ہے اور وہی چیز پھر نقصان بھی بن جاتی ہے۔ اور تمہارے لیے نشانی ہے سموت میں، جب ان سے کہا گیا تھا کہ خاص وقت تک مزے کر لو، مگر اس تنبیہ پر انہوں نے اپنے رب کے حکم سے سرتابی کی۔ آخر کار ان کے دیکھتے دیکھتے ایک اچانک ٹوٹ پڑنے والے عذاب نے ان کو آ لیا، اور پھر کیا ہوا؟ فَمَسْتَتَعُوا مِنْ قِيَامِ وَمَا كَانُوا مُنْتَصِرِينَ، پھر نہ ان میں اٹھ سکنے کی سکت تھی اور نہ وہ اپنا بچاؤ کر سکتے تھے۔ آپ دیکھ رہے ہیں پارے کے آغاز میں کیا باتیں ہمارے سامنے آ رہی ہیں، پکڑ پکڑ، وہ کہتے ہیں نا کہ نہ جا اس کے تحمل پہ، کہ بڑی بے ڈھب ہے پکڑ اس کی، جب پکڑنے پہ آتا ہے تو ایسے پکڑتا ہے۔ تین قوموں کا قصہ ہم نے صرف دو صفوں پہ پڑھ لیا، اب چوتھی قوم کا ذکر۔ فرمایا وقوم نوح من قبل انہم کانوا قوما فاسقین، اور اگر آپ نوٹ کریں نا تو ہر قوم کے اینڈ پہ جو لفظ آ رہے ہیں وہ مختلف ہیں، یہاں فسق کی بات ہے۔ اور ان سب سے پہلے ہم نے نوح علیہ السلام کی قوم کو ہلاک کیا کیونکہ وہ فاسق لوگ تھے۔ اب یہ سب کچھ کر کے اب اللہ تعالیٰ اپنی قدرت کا اظہار کرتے ہیں، اور سورت زاریات میں آپ کو کائنات کے راز اور خاص طور پہ سائنٹیفک فگرز اگر جمع کیے جائیں تو اسے ایک سورت کے آیات میں بہت کچھ دکھتے ہیں۔ فرمائے وَالسَّمَاءَ بَنَيْنَاهَا بِأَيْدٍ وَإِنَّا لَمُوسِعُونَ، آسمان کو ہم نے اپنے ہاتھوں سے بنایا اور ہم اس کی قدرت رکھتے ہیں۔ آپ تھوڑا سا پوچھیں گے مجھ سے کہ آپ کے سامنے قرآن پاک میں تو لفظ زور لکھا ہوا ہے تو میں نے ہاتھ کیوں بولے، تو یہاں تھوڑا سا ایک جملہ نوٹ کیجئے گا۔ اللہ سبحانہ تعالیٰ کی جو صفات یا اللہ تعالیٰ کی ذات کے معاملے میں قرآن پاک میں جو چیزیں آئی ہیں اس کے بارے میں ہمارے اسلاف کا کیا طرز عمل تھا؟ بلا کیفیت، بلا تشبیہ، بلا مثال، ایز اٹ از پیش کر دو۔ مثلا اللہ کے ہاتھوں کا ذکر ہے، ہاتھ، اللہ کا چہرہ، اللہ کا چہرہ، اللہ چل کے آتا ہے، چل کے آتا ہے، اس کو اب میں اگر زور کہہ دوں گی تو ٹھیک نہیں۔ تو آپ دیکھیے کہ اگر آپ اپنے قرآن پاک میں چاہیں تو زور کو ہاتھ کر دیجئے، کیونکہ لفظ عربی میں بھی کھول کے دیکھے بھی یہی دن ہے۔ تو کسی بھی چیز میں اگر آپ کو کوئی ایسی چیز نظر آتی ہے تو اس کو اگر اپنے علم کے ساتھ چینج کر لیں تو اس میں کوئی قباحت کی بات نہیں۔ سوال پیدا ہوتا ہے کہ پھر جن رائٹر نے یہ لکھا انہوں نے کیوں لکھا؟ ہم ان کے لیے دعا کر دیتے ہیں کہ اللہ تعالیٰ انہوں نے اتنا کچھ اچھا لکھا، اگر یہ بات ان سے ایسی ہوئی، ہو سکتا ہے ان کے پوائنٹ آف ویو سے ٹھیک بھی ہو، لیکن اگر یہ ان کی غلطی ہے تو اس کو ان کو معاف کر دے اور اس کو درگزر کرے۔ یاد رکھیے کہ علم والوں کے لیے ہمارے دل بڑے کھلے ہونے چاہیے۔ آپ دیکھیے کہ ہمارے اسلاف ایسے ایسے لوگوں کی تفاسیر سے بھی فائدہ اٹھاتے تھے کہ جن کے عقائد پہ 100% زوف تھا، لیکن وہ کہتے تھے کہ ان کے عقیدے کو تو ہم جانتے ہیں لیکن اخلاق میں انہوں نے بات بڑی خوبصورت کی، ان کی وہ لے لے۔ یہ کبھی نہیں ہو سکتا کہ آپ اور میں دنیا میں 100% اپنی پسند کے لوگ تیار کریں اور وہ ہمارے لیے کام کریں۔ لوگوں کو بھی اسی طرح ہمیں ان کی کمی بیشیوں کے ساتھ لینا پڑے گا، ورنہ یاد رکھیے کہ بہت سارے لوگ پھر تنہا رہ جاتے ہیں۔ اب دیکھیے اللہ کی قدرت کیا ہے، زمین کو ہم نے بچھایا اور ہم بڑے اچھے ہموار کرنے والے ہیں، اور ہر چیز کے ہم نے جوڑے بنائے۔ سچ ہے، یہاں دعا کر لے اللہ جو بے جوڑ بیٹھے ان کے جوڑ بنا دے۔ دنیا میں کوئی اکیلا نہ رہے، اکیلا صرف رب سجتا ہے، یاد رکھیے صرف رب سجتا ہے۔ اللہ تعالیٰ جن کے جوڑے بنا دیے ان کو اللہ تعالیٰ قائم بھی رکھے۔ اب یہاں دیکھیے کہ لفظ موسیون، یہ لوگ وسطیں پیدا کرتے ہیں، اللہ تعالیٰ فرماتے ہیں وَإِنَّ لَمُوسِيُونَ، آیت 47 کے اینڈ پہ دیکھیے، تو وسطیں پیدا کرنے والے۔ اب یہ کس قسم کی وسطیں؟ آپ دیکھیے ایک دور تھا کہ یہ آیت متشابہات میں سمجھی جاتی تھی، لیکن آج سائنس کے ساتھ ساتھ یہ آیتیں کھلتی بھی آ رہی ہیں۔ جیسے آپ کہتا ہے کہ شروع میں پھول ایسے بند ہوتا ہے، پھر تھوڑا کھلتا ہے، پھر ایک وقت آتا ہے پورا بلوم کرتا ہے، بلومنگ ہونے لگتی ہے۔ قرآن کے علوم بالکل شروع میں ایسے تھے، وقت کے ساتھ ساتھ یہ کھل رہے ہیں۔ اور آپ یاد رکھیے جتنی سائنٹیفک ترقی ہوگی قرآن کے اندر سے ایسے ایسے راز نکلیں گے کہ اب یہ آیتیں کھل کے ہمیں سمجھاتے ہیں۔ آج آپ دیکھیے ایکسپینڈنگ یونیورس کا نظریہ موجود ہے، اگر آپ اس آیت پہ جوڑ کے دیکھیں تو بالکل وہی ہے۔ تو اصل بات یہ ہے کہ کوئی ہے جو بنا رہا ہے۔ آپ اسے کو ایسے سمجھیے کہ ایک چھوٹا سا غبارہ لے تو اس پہ دو چار ڈاٹس لگا دیں، آپ کو لگے گا بالکل ساتھ ساتھ ہیں، آپ اس کے اندر ہوا بھریں تو وہ ڈاٹس دور دور چلے جائیں گے نا۔ پھولے ہوئے غبارے کے اندر چیزیں دور ہوتی ہیں۔ اسی طرح یاد رکھیے کہ اس کائنات میں دن بدن ہوا بھر رہی ہے، ये सैयारे सितारे जो निज़ाम शमसी में आपको मुझे इतने टके हुए सितारे दिख रहे हैं, ये वक्त के साथ साथ दूर हो रहे हैं और कहते हैं कि एक दिन आएगा कि ये फट जाएगा। इन्ना ज़लज़ला तसा, जैसे गुब्बारे को एक ख़ास हद तक फुलाएं तो उसके बाद वो फट जाता है। हमारा ईमान है कि जब अल्लाह ने करना है वो क़यामत का दिन होगा। लेकिन आप याद रखिए कि अल्लाह की कुदरतों को सोचो, और ये आयत सिर्फ ऐसे ही नहीं आई, अल्लाह ताला कह रहे हैं शायद कि तुम इससे सबक लो। क्या सबक लेना, ये है पारे का थीम जिस पे बात करते हैं। क्या करो फिर तुम, इतनी रब की कुदरतें, इतना कुछ करने वाला, इतना कुछ फैलाने वाला, तो क्या करो, फ़फ़िरु इलल्लाह, बस दौड़ो अल्लाह की तरफ। मैं तुम्हारे लिए इसकी तरफ से साफ साफ खबरदार करने वाला हूँ, और ना बनाओ अल्लाह के साथ कोई दूसरा माबूद। मैं तुम्हारे लिए इसकी तरफ से साफ साफ खबरदार करने वाला हूँ। ये है हमारे इस पारे का थीम, दौड़ो वक्त कम है, मुकाबला सख्त है, जिंदगियों का एक बेशतर हिस्सा गुजार के आए, अब और तेज भागो। जो जल्दी काम शुरू कर देता है वो आखिर वक्त तक इत्मीनान से भी करता रहे तो काम पूरा हो जाता है, लेकिन जो पहले ही काम देर से शुरू करे तो मेहमानों के आने से आधा घंटा पहले उसकी क्या हालत होगी। बस इस मिसाल को अपने ऊपर ले लीजिए, वो बड़े खुशकिस्मत लोग हैं जो किसी मजहबी दीनदार घराने में जिन्होंने आंख खोली, जहाँ माँ भी शऊर वाली थी, बाप भी था, दीन का दौर दौरा था, उन्होंने अपने बच्चों की तरबियत ही ऐसी की। अल्हम्दुलिल्लाह शुरू से वो चल रहे हैं, उनकी तजवीद भी अच्छी, ग्रामर भी अच्छी, उनका फहम भी अच्छा, बाकी भी चीज़ें इंशाल्लाह अच्छी होती जाएंगी। लेकिन असल मसला उन लोगों के लिए है कि जिन्होंने आंख खोली तो ऐसे माहौल में खोली कि फ़फ़िरु इलल्लाह तो नहीं था बल्कि क्या था। अगर मैं इस जुमले को बदलने का डर मुझे ना हो अरबी में तो मैं बोल दूँ, इला किसको कहते हैं? तरफ। और इसका ऑपोजिट से किसको कहते हैं? मेन। अब आप खुद पढ़े, मैं नहीं बोलना चाहती। औज़ुबिल्लाह। अब देखिए कि दो तरह के लोग होते हैं भागने वाले, एक है खुशबख्त सआदतमंद और एक है बदबख्त। खुशबख्त हैं फ़फ़िरु इलल्लाह, वो दौड़ते हैं, वो भागते हैं, कभी शौक से, कभी खौफ से, कभी दुआ के लिए, कभी अपनी बख्शिश के लिए, जैसे माँ मारे तो बच्चा मामा पुकारे। ये वो खुशबख्त हैं कि जो कहते हैं अल्लाहुम्मा इन्नी औज़ु बिका मिन गज़बिका, ए अल्लाह मैं तेरे गज़ब से तेरी ही पनाह में आता हूँ कि तू मुझे अपनी तरफ बुला ले और तेरी पकड़ से बचता हूँ। लेकिन कुछ बदबख्त लोग भी हैं, वो अल्लाह की तरफ नहीं अल्लाह से भागते हैं। ये कौन से लोग होते हैं? बदबख्त, फासिक, नाफरमान। उनको अल्लाह के नाम से एलर्जी होती है, वो लफ्ज़ अल्लाह का सुनेंगे घबराएंगे, घंटों बैठे रहेंगे पार्टी में, महफिल में, कोई कहेगा वो नमाज पढ़ ले, नहीं नहीं मैं घर जा रही हूँ, मैंने बच्चों को लेना, मैंने ये करना है। आप आजमा के देखिए, तीन तीन घंटे के डिनर चलते हैं, खाने, चाय, कॉफ़ी, ये वो, चलो भाई आओ मिलके जमात कर लें, चलो आओ मस्जिद में चले तरावी पढ़, नहीं नहीं मुझे घर जाना, मैं घर जाके पढ़ूंगी, मैं घर में जाके सही पढ़ता हूँ। तो अल्लाह की तरफ, अल्लाह से नहीं। दुआ करिए अपने लिए कि अल्लाह मेरी भाग मेरी दौड़ अपनी तरफ कर ले, अल्लाह मुझे मुहसिन बना, अल्लाह मुझे मोमिन बना, अल्लाह मुझे मुत्तकी बना। ऐ मेरे मालिक, मेरा दौड़ना आम लोगों का दौड़ना ना हो, खास लोगों का दौड़ना हो। देखिए आम लोगों का दौड़ना क्या है? जहालत से इल्म की तरफ आ गए। मैं आपको भी कह सकती हूँ, जिनमें आप में से कोई बहन ऐसी हो सकती है, कोई बच्ची, कि जो पहली दफ़ा कुरान की तरफ आई। मुझे आप लोगों के कई सवालों से अंदाजा होता है कि कुछ लोग बिल्कुल पहली लेन से चौथी में आने वाले हैं माशाल्लाह, और मेरा दिल खिल जाता है उनकी बात सुन के। अल्लाह करे जहालत से इल्म पे आ गए, पहले नहीं पता था, अब आ गए इल्म, अल्लाह करवा दे। इसी तरह सुस्ती से चुस्ती की तरफ आते हैं, पहले सुस्त थे अब चुस्त हो गए, कोई बात नहीं है, जिंदगी का पता चल रहा है, वह गुजर रहा है। इसी तरह तंगी से फराखी की तरफ आते हैं, लेकिन एक खास लोग होते हैं, और वो खास लोग किधर आते हैं? वो खबर से मुशाहिदे की तरफ आते हैं। क्या मतलब? इल्म पहले भी होता है, अब यकीनी इल्म हासिल करना चाहते हैं। और ये वो लोग होते हैं कि जो फिर अल्लाह की जात को अपनी जिंदगी के तजुर्बात से पहचानते हैं, फिर इसी तरह से अपने इल्म और अमल को पुख्ता करके बातनी खुशू की तरफ आते हैं, यानी जो दिन ब दिन फिर अपनी करेक्टर बिल्डिंग करते हैं, वो पहले से जानते हैं, उनको इल्म भी है, अल्हम्दुलिल्लाह अमल भी कर रहे हैं, पर वो बैठ नहीं जाते, बहुत पढ़ लिया, बहुत सुन लिया, बहुत आ गया। बल्कि खास लोगों की दूसरी किस्म क्या है कि जो कहते हैं नहीं अब इल्म भी है अमल भी है, अब इसको पुख्ता करूंगी, जब पुख्ता हो जाएगा फिर आप कहेंगे नहीं अब अंदर खुशू लाऊंगी। खुशू कम है, नमाज तो पूरी है, रकतें भी पूरी हैं, रफुल यदैन भी है, वो भी है, ये भी है, फिकी लिहाज से भी नमाज ठीक है, बट अंदर खुशू कम है। खुशू करते हैं, इस्लाह करते हैं, अपने बातिन की इस्लाह करते हैं, और वो दिन ब दिन फ़फ़िरु इलल्लाह फ़फ़िरु इलल्लाह। फिर एक तीसरी बात है, ज़ाती लज़्ज़तों को छोड़कर अल्लाह की रज़ा को पाने की तरफ दौड़ते हैं। दुआ कीजिए अल्लाह हमारा दौड़ना खास लोगों का दौड़ना कर दे। देखिए सुबह सभी जाते हैं ना, आपने कभी अपने घर की खिड़की से नीचे रोड को देखा ही होगा, बहुत दफा देखते हैं। मेरा ये फेवरेट काम है, जब हमारे स्कूल में नॉर्वे में क्लासेस पूरी हो जाती हैं या सुबह शुरू होने से पहले, और जो मेरा ऑफिस है उसकी विंडो जो है वो बिल्कुल नीचे मेन हाईवे पे है, तो जब भी मुझे मौका मिले और शऊर हो तो मैं उस खिड़की में खड़े होकर देखती हूँ, कुछ गाड़ियां इधर कुछ इधर, और हाईवे तो यूं जा रही होती है टिक टिक, इतनी तेज नहीं चलती जितनी इधर चलती हैं, लेकिन फिर भी लोग तो होते हैं, तो मैं अक्सर खड़े होकर सोचती हूँ इन सारी गाड़ियों के रुख किधर है, ये क्यों जा रहे हैं, इधर जा रहे हैं तो हो सकता है अक्सर एयरपोर्ट पे जा रहे होंगे, इधर जा रहे हैं तो हो सकता है सारे, हो सकता है अक्सर शहर या सिटी में जा रहे होंगे, लेकिन आप और मैं सोचें, मेरी गाड़ी घर से निकलती है तो किसके लिए निकलती है, मेरी भाग दौड़ किसके लिए, अपनी जरूरियात के लिए तो सब निकलते हैं, दीन की जरूरियात के लिए कितने निकलते हैं, अपनी मदद के लिए तो सब निकलते हैं, दीन की मदद के लिए कौन निकलता है। याद रखिए, जब आप अल्लाह की तरफ निकलते हैं फिर अल्लाह ताला आपको फायदा देता है। अब सवाल पैदा होता है, निकले मिला क्या, क्या मिलता है अल्लाह की तरफ निकलने वालों को, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस सुन लीजिए, आपने फरमाया, अल्लाह ताला फरमाता है, देखिए जरा अल्लाह और उसका रसूल, ए इब्ने आदम तू मेरी तरफ खड़ा हो जा, ये जरा मेरे इशारे पे देखिएगा, अल्लाह ताला क्या कहते हैं, कुछ ना करो बस तू मेरी तरफ खड़ा हो जा, क्या है खड़ा होना, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मा इस्तक़ामू, ओनली खड़े हो जाओ, जस्ट मेरे लिए स्टैंड लो, मेरी बात पे खड़े हो जाओ, मैं चलकर तुम्हारी तरफ आऊंगा, और अगर तुम चलकर मेरी तरफ आओगे तो मैं दौड़कर तुम्हारी तरफ आऊंगा, मेरी औकात क्या है, मेरी शान क्या है, मेरे हाथ में है क्या, सिर्फ अल्लाह के नाम पे खड़े हैं, आगे अल्लाह चलना और दौड़ना भी सिखाता है, और जो गिर जाए उसका क्या हाल है। मैं अक्सर एक मिसाल देती हूँ, आप देखिए कि ये क्या है, फिगर्स की सूरत में बोलिए, गिनती 1 2 3 हो तो ये क्या है, ये क्या है, और दूसरी सूरत 2 भी है ना, इसको गिरा दिया अब क्या है, अब आप इसमें से आगे मुझे इजाजत दें कि ये क्या है, एक दायरा 0 डाल रही हूँ, 10, अगर एक और डाल दूँ, एक और, एक और, अब क्या है, ये सारे 0 हैं लेकिन मैंने ये एक गिरा दिया, करोड़ों की मालियत एक के गिरने से 0 हो जाती है, ये मैं हूं, पहले अल्लाह ताला आपके साथ सिर्फ अपनी मदद का एक 0 लगाएगा, आप 1 से 10 होंगे, कोई आपके साथ दर्द रखने वाला, तड़पने वाला, आपके हम ख्याल आपके साथ चलता है, आप खड़ी रहे बस, देखिए थोड़े दिन में 100 आ जाएंगे, 1000 आ जाएंगे, जब तक आप खड़े रहेंगे अल्लाह अपनी मदद के डर, क्योंकि अल्लाह जितनी भी मदद कर दे वो 0 ही है अल्लाह की नजर में, क्योंकि उसके खजानों में कमी नहीं होती, शर्त ये कि मैं खड़ी रहूं, जिस दिन मैं दीन से गिरी, जिस दिन मैंने अपनी कही बात पे अमल छोड़ा, दूसरों का करना उनको फायदा दे देगा मुझे नहीं देगा। फिर इसी तरह एक और बड़ी प्यारी हदीस है, ये भी अल्लाह ताला ही की तरफ निस्बत है, फरमाया कि अगर बंदा मुझसे एक बालिश्त भर मेरे पास आए, बालिश्त कितनी होती है, ये दिस वन, एक बालिश्त आए तो मैं एक गज, और गज कहां से होता है, यहां से लेके यहां तक, आपकी उंगली से लेके, फरमाया मैं उसकी तरफ एक गज आता हूं, और जो मेरे पास एक गज आता है तो मैं उसके पास ये देखिए दोनों हाथों के फैलाओं के बराबर आता हूं, है कोई भी बात, और वो चल कर आए तो मैं उसकी तरफ दौड़ के आता हूं। मुझे बताइए जो जात इतनी बड़ी, आगे हम पढ़ेंगे सूरह रहमान में, कुल यौमिन हुवा फी शान, मसरूफ लोगों के काम बना रहा, वो मेरे आपके एक एक कदम पर इस तरह भाग भाग कर आता है, तो फिर मुझे आपको क्या हक पहुंचता है कि हम उससे दूर भागें। याद रखिए अल्लाह की मदद लेने का, अल्लाह की तरफ से रहमतें लाने का यही नुस्खा है कि फ़फ़िरू इलल्लाह, और जब फ़फ़िरू इलल्लाह पढ़ते हैं और हरम की अजान के बाद सबको दरवाजे बंद करके, दरवाजे खुले छोड़ के, दुकानों के शटर गिराकर हरम की तरफ जाते देखें, यही कैफियत समझ में आती है। दुआ कीजिए मस्जिदों के तरफ रुख हो जाए हमारे मर्दों के, जब अजान की आवाज़ आ जाए और जब अल्लाह की पुकार आ जाए तो हम उस पुकार पे फ़फ़िरू इलल्लाह चले। आखिरी बात, कब बंदा दौड़ता है, किधर दौड़ता है और कब दौड़ता है, बाहर जाके सबसे कहो दौड़ लगा दो, कोई इधर जाएगा इधर, 5 6 मिनट में सब हफ तप के वहीं खड़े हो जाएंगे, कहेंगे समझ ही नहीं आ गया किधर जाना है। एक जुमला लिख लीजिए इस पारे का जम है, दौड़ उसी वक्त होती है जब गोल वाजे होता है, गोल वाजे होगा ना तो आप ना इधर देखेंगे ना उधर देखेंगे ना डिस्ट्रैक्ट होंगे, आप चलते ही जाएंगे। जिस बंदे को मकसद का यकीन है, उसका गोल हासिल हो रहा है, उसको किसी दूसरे की तरफ देखने सुनने की जरूरत नहीं होगी, वरना भला क्या होगा, यहां से निकलेंगे हम बाहर पार्किंग लॉट में, दौड़ो, सबकी डायरेक्शंस मुख्तलिफ हो जाएंगी, कोई इधर भागे, जिसको जो रास्ता अच्छा लगा बिखर जाएंगे। आज इस बिखरी हुई उम्मत को एक डायरेक्शन में देने के लिए यही रास्ता है कि फफिरु इलल्लाह, अल्लाह की तरफ दौड़ो, तुम अपने आप को इधर छोड़ जो, तो दुआ कीजिए कि अल्लाह की तरफ दौड़ने का शौक लग जाए। याद रखिए, एक फिर जुमला लिख लें, जिसको ये शौक लग जाता है ना, उसको मजबूर करने की जरूरत नहीं पड़ती, उसको जाके मिन्नतें करके समझाने की जरूरत नहीं पड़ती, वो तो खुद रास्ता पूछ रहा होता है, वो तो कहता है कोई अपॉर्चुनिटी है, कोई मेरे लिए फरारिक जगह है, कोई मेरे लिए वैकेंसी कि मैं इस रास्ते में जाकर अपना नाम लिखा लूं, तो अल्लाह ताला से दुआ है कि वो मुझे आपको ये लगा दे। इसीलिए अगली आयत में मकसद हयात की बात है, अल्लाह हमारा ये खोल दे और अल्लाह ताला हमें हकीकत में ये तड़प लगा दे कि हम इस दुनिया की चंद रोज़ा जिंदगी को ज़ाया होने से बचा ले। फरमाया आयत नंबर 52, कज़ालिक मा आतल्लज़ीन मिन क़ब्लिहिम मिर रसूलिन इल्ला क़ालू साहिरुन औ मजनून। यूं ही होता रहा है, यानी क्या हुआ, यूं ही क्या होता रहा कि अल्लाह अपनी ये बंदों की हिदायत के लिए नबियों को भेजता रहा, कैसे, इनसे पहले की कौमों के पास भी जब कोई रसूल आया, यानी इसको फिर पढ़ती हूँ, यूं ही होता रहा है इनसे पहले की कौमों के पास भी कोई रसूल ऐसा नहीं आया जिससे उन्होंने ये ना कहा हो कि ये साहिर है या मजनू। ये भी जुमला लिख लें, आप जब अल्लाह की तरफ दौड़ेंगे लोग आपको मजनू कहेंगे, चल्ली कहेंगे, क्या हो गया, जज्बाती कहेंगे, इमोशनल कहेंगे, और कुछ तो प्यार से एक्सट्रीमिस्ट भी कह देंगे, भाई सच है, हो गए चल्ले। देखिए, आपको जन्नत दिख रही है तो आप भागेंगे नहीं उसको लेने के लिए, आपने देख ली, अब आप क्यों रुको, नहीं पता था तो नहीं पता था। आप देखिए ना, किसी को पता चल जाए एक आखिरी जोड़ा पड़ा हुआ है जो 100 की बजाय 10 यूरो का लगा हुआ है, कैसे भागेंगे, मुमकिन, और दुकान बंद होने वाली है, सिर्फ 10 मिनट है और रास्ता कोई 12-13 मिनट का है, कैसे भागेंगे, फिर नहीं आप रुकेंगे। तो याद रखिए, जिसको ये शौक लग जाएगा, लोग उसको दीवाना के, मजनू के, कुछ भी कहें, वो भागता ही रहता है, वो लोगों को पूछता भी नहीं मैं इस वक्त क्या लग रहा हूँ। और इसको एक और तरह से इंजॉय करती हूँ मैं, जब कभी कहीं बस स्टॉप हो और लोग भागते जाएं, मैंने इधर भी देखा, हमारे स्कूल में तो अक्सर ही दिखता है, बिल्कुल हमारे स्कूल की बैक विंडो पे देखे तो बस स्टेशन है, नीचे बस रुकती है और वहीं से उतरें तो पार्किंग लॉट है हमारा, यकीन करें वहां से लोग भाग रहे हैं, इधर से भाग रहे हैं। वो कहते हैं पाकिस्तान में किसी को भागता देखो तो लगता है वॉशरूम में जाना है, वेस्ट में किसी को भागता देखो तो पता लग जाता है कि इसकी बस चढ़ रही है, और यूं पकड़ के सर पे टिक टिक, और ऐसा भी कई दफा मंजर होता है कि बस को पीछे से टच करके टिक टिक करते हैं पर बस निकल जाती है। ये है बामकसद कौमें, एक एक सेकंड पे नजर होती है, कोई मेरे आपके लिए नहीं रुकेगा, हमारी नेकियों की जन्नत की बस निकल गई तो वो निकल गई। क्या इन सब ने आपस में इस पर कोई समझौता कर लिया, नहीं, बल्कि ये सब सरकश लोग हैं। ये नोट कीजिए, सरकशी है कॉमन फैक्टर। पस से नबी इनसे रुख फेर लो, तुम पर कुछ मलामत नहीं, अलबत्ता नसीहत करते रहो, क्योंकि नसीहत ईमान लाने वालों के लिए नाफे है। इसको नोट कर लें, तनफुल मोमिनीन। अक्सर हम दूसरों को नसीहतें कर रहे होते हैं फिर कहते हैं असर ही कोई नहीं, ये तो बेअसर हो गया, कुछ तो फिर इतने सख्त होते हैं, कहते हैं कह ले जो कहना, मैं तो नहीं मानूंगा। बाज दफा बच्चे माँ बाप के आगे बोलते हैं, बाज दफा बेटियां माओ के आगे बोलती हैं, बाज दफा बेटे बापों के, और बाज दफा शौहर बीवियों के, और बाज बदनसीब बीवियां अपने शौहरों के आगे नेकी की दावत पे इस तरह बोलती हैं। तो यहां एक जुमला लिख लें, नसीहत से फायदा सिर्फ मोमिन को होता है, वो हुज्जत में नहीं पड़ता, कट हुज्जतियां नहीं करता, बैसे नहीं करता, बल्कि वो कहता है ठीक है। तो फिर जहां आपकी नसीहत कारगर नहीं हो रही, मान लीजिए कि वहां फिर ईमान की कमी है, फिर नसीहतें ना करें, ईमान की को गोली खिलाएं, कोई ईमान का इंजेक्शन लगवाएं ताकि वो इस चीज पे चल पड़े। इसीलिए फरमाया, मैंने जिन्नो इंस को इसके सिवा किसी काम के लिए पैदा नहीं किया कि वो मेरी बंदगी करें, मैं इनसे कोई रिस्क नहीं चाहता और ना ये चाहता हूं कि मुझे खिलाएं। मेरा हाल कुरान पाक की सबसे फेमस आयत है, अक्सर लोगों को आती है जुबानी, वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून। मकसद हयात क्या है, लियाबुदून, तो इबादत क्या है, लियारिफून, कि वो अपने रब को पहचाने। असल चीज जो मुझे समझ आई है कुरान पढ़ पढ़ा के, वो पहचान है। माँ कदरुल्लाह हक्का कदरी का 3 दफा तस्करा हमने पढ़ा, पहचान हो जाएगी ना जिसको कि मेरा रब इतना बड़ा, इतनी कुदरत वाला, इतना कुछ करने वाला, फिर याद रखिए कि वो पीछे नहीं रह सकता। अब अल्लाह ने कह दिया मैंने पैदा की इबादत के लिए, कुछ कहेंगे ठीक है अल्लाह ताला हम कोशिश करेंगे, और कुछ सर झटकेंगे, کہتے ہیں نہیں تو نہ سے لوگ میں 24 گھنٹے نماز پڑھوں. اب اس ایک آیت کی اتنی مس انٹرپریٹیشن ہے ہمارے کلچر میں, وہ کہتے ہیں لو آپ سارا دن نماز پڑھتے رہے, 24 گھنٹے نماز پڑھ, یہ تو نہیں مانگا, پھر کاروبار کون چلائے گا؟ آپ دیکھیے جو دین سے لاعلم ہوتا ہے نا اس کے لیے دین مذہب بن جاتا ہے, ایک کونے میں گھس جاتا ہے عبادت کا کانسیپٹ. اس ایک آیت نے ایک ایمان والے کا کھانا پینا سونا جاگنا گھر کے کام کرنے شوہر بیوی کی خوشی ایک دوسرے کو راضی کرنا اس سب کو عبادت بنا دیا. کبھی آپ بھی تو سوچتے ہوں گے نا کہ مومن بھی کھاتا ہے کافر بھی کھاتا ہے, مومن بھی سوتا ہے غیر مومن بھی سوتا ہے, تو کیا مومن کو کوئی پر لگے ہوئے کہ وہ سوئے تو عبادت, وہ کھائے تو عبادت, وہ یہ کرے تو عبادت؟ ایک چیز ہے جو مومن کی ان ساری چیزوں کو عبادت بناتی ہے, سنت کی پیروی. آپ اپنا اٹھنا بیٹھنا سونا جاگنا کھانا پینا سنت کے مطابق کر لیں, واللہ ہی آپ کو سونے کا بھی اجر ملے گا. کیوں؟ صحابہ نے کہا اللہ کے نبی شوہر اپنی بیوی سے تعلق قائم کرے تو کیا اس کو اجر ملے گا اس پہ؟ کہا ہاں, اس لیے کہ اگر یہ کام غلط جگہ پہ کرتا تو گناہ نہ ہوتا. تو یاد رکھیے گا اپنے کام کو نبی کے طریقے پہ کر لیں اور یہ سوچ کے سوئیں کہ ابھی میری فجر نہ نکل جائے. اب اس لیے سو رہی ہوں کہ اگر اب بھی نہ سوئی تو صبح پھر میں کلاس میں سوتی رہوں گی. یہ سونا بھی عبادت ہے, کتنا خوبصورت دین ہے. اور میں سوچتی ہوں کہ سنت وہ میجک سٹون ہے کہ آپ لوہے کو لگائیں تو وہ سونا بن جائے. ورنہ یاد رکھیے اگر مسلمان بھی اس وقت سو رہا ہے جب نماز کا وقت ہے اور اس کو پرواہ نہیں, الٹا سو رہا سیدھا سو رہا, کیونکہ آپ دیکھیں نا سو رہے ہیں, آپ کہیں گے اچھا اللہ کے نبی کیسے سوتے تھے, اچھا وضو کر لیتے تھے, میں بھی کر لیتی ہوں, اچھا بیٹھنے سے پہلے وہ آخری آیتیں پڑھ لیتے تھے, کل پڑھتے تھے, اچھا آمن رسول پڑھتے, وہ سونے کے اذکار کرتے رہے, پھر لیٹیں گے وہ نہیں, اللہ کے نبی نے کہا دائیں کروٹ سو, ایسے ہاتھ رکھو. آپ یہ 4-6 کام کریں آپ کا سونا عبادت ہے. ہر کروٹ پہ آپ کو فرشتہ دعا دیتا ہے جب آپ طہارت کی صورت میں سوتے ہیں, حدیث موجود ہے. تو یاد رکھیے سنتوں کو زندگی میں لانے سے شیطان دور ہوتا ہے اور اللہ کی مدد بھی آتی ہے, اور سب سے بڑی بات یہ ہے کہ پھر اس کے بعد ہمارے لیے ان چیزوں پہ عمل کرنا بھی آسان ہو جاتا ہے. اللہ تعالی ہمارے لیے اس کی توفیق, ہمیں اس کی توفیق دے. اور آخری حصہ جو آیت کا کہ اللہ تو خود رزاق ہے, اس کو میں آج کے لوگوں کے ذہن کے ساتھ دیکھوں تو لوگ رزق کمانے کو اللہ کی عبادت کے راستے کی رکاوٹ بنا دیتے ہیں. نماز کا وقت ہے آپ رزق کما رہے ہیں, سوری اللہ کرے میں نے تو نہیں کہا رزق کماؤ. یاد رکھیے جب آپ اور میں اللہ کے حکم پہ عبادت میں مصروف ہیں نا, تو اس وقت اگر آپ نے وہ کام کر لیا تو رزق کا ذمہ اللہ نے لیا. رزق عبادت کب ہے؟ جب آپ نماز کے وقت پہ نہیں کما رہے, ادھر جمعے کی نماز ہو رہی ہے اور آپ کہتے ہیں دیکھو رزق حلال کمانا بڑی عبادت ہے اور میں جا کے اپنے بچوں کے لیے رزق کما رہا ہوں. نہیں, وہ عبادت نہیں, آپ کانٹراڈکشن ہو گیا. جب اللہ کا کوئی تقاضا سامنے آ جائے پھر دنیا کا تقاضا نہیں پورا کرنا انشاءاللہ. پھر فرمائے بس جن لوگوں نے ظلم کیا ان کے حصے کا بھی ویسا ہی عذاب تیار ہے جیسا انہی جیسے لوگوں کو ان کے حصے کا مل چکا, اس لیے یہ لوگ مجھ سے جلدی نہ مچائیں, آخر کو تباہی ہے کفر کرنے والوں کے لیے اس روز جس کا انہیں خوف دلایا جا رہا ہے. اللہ تعالیٰ ہمیں اس بات میں کیا اشارہ دیتے ہیں کہ زندگی کے 4 دن ہیں, جتنے پورے کرنے ہیں کر لو, لیکن آخر میں تمہارے ساتھ جو معاملہ ہونے والا ہے اس کی فکر کرو. تلاوت سنتے ہیں آخری آیات کی 57 سے اور دعا کریں گے کہ اللہ تعالی ہمیں اس پہ غور و فکر کی توفیق عطا فرمائے.
كَذَلِكَ مَا أَتَى الَّذِينَ مِن قَبْلِهِم مِن رَسُولٍ إِلَّا قَالُوا سَاحِرٌ أَوْ مَجْنُونٌ أَتَوَاصَوْا بِهِ بَلْ هُمْ قَوْمٌ طَاغُونَ فَتَوَلَّ عَنْهُمْ فَمَا أَنْتَ بِمَلُومٍ وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ مَا أُرِيدُ مِنْهُمْ مِنْ رِزْقٍ وَمَا أُرِيدُ أَنْ يُطْعِمُونَ إِنَّ اللَّهَ هُوَ الرَّزَّاقُ إِنَّ اللَّهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِينُ فَإِنَّ لِلَّذِينَ ظَلَمُوا ذَنُوبًا مِثْلَ ذَنُوبِ أَصْحَابِهِمْ فَلَا يَسْتَعْجِلُونَ فويل للذين كفروا من يومهم الذي يوعدون.
اب دیکھیں کہ ان آیتوں کو دوبارہ پڑھا تو مجھے وہ شعر یاد آ گیا. شاید کسی نے اسی آیت پہ کہا ہوگا کہ زندگی آمد برائے بندگی, زندگی بے بندگی شرمندگی. ہمارے اس دنیا میں بھیجے جانے کا مقصد اللہ کی بندگی کرنا, اس کے بندے بننا ہے. اور جو اللہ کے بندے بنے بغیر زندگی بسر کر رہے ہیں, کل قیامت کے دن شرمندگی ہوگی. سوال پیدا ہوتا ہے, جب اللہ کی بندگی نہیں کرتے تو کس کی کرتے ہیں؟ آج افسوس کے ساتھ کہنا پڑتا ہے کہ علم کی کمی کی وجہ سے اللہ کے بندے بننے کی بجائے معاشرے کے بندے, خاندان کے بندے, سوسائٹی کے بندے, شوہر کے بندے, بیوی کے بندے. اللہ تعالیٰ نے ہمیں یہیں بتا دیا کہ اصل میں نے اس دن تمہیں بچانا ہے, کوئی اور تمہارے کام نہیں آئے گا. اور اللہ تعالیٰ ہمیں عمل والا بنا دے.